यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। उपत्यका सहित देशभर चिसो बढ्दै, सिराहा र बाजुरामा गरी चिसोका कारण पाँच जनाको मृत्यु। सप्तरीको तिलाठी कोइलाडीमा ट्राक्टरको ठक्करबाट मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा भेटियो। कोरोना संकटपछि उपत्यकामा सवारी साधनमा लागू जोर बिजोर प्रणाली आजबाट हट्यो र अमेरिकामा मोडर्ना कम्पनीले तयार पारेको कोरोना भाइरस विरूद्धको अर्को खोप प्रयोगको अन्तिम तयारीमा। अब पूरा समाचार। पछिल्ला केही दिन यता काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ। काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम 1.6 डिग्री सेल्सियस मापन गरिएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद वरूण पौडीले जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम -7.0 डिग्री र सबैभन्दा धेरै नेपालगंजको न्यूनतम तापक्रम 9.0 डिग्री सेल्सियस मापन भएको छ। केही दिन यता बढ़ेको अत्यधिक चिसोको कारण एक साताको अवधिमा सिराहामा चार जनाको मृत्यु भएको छ। गत मंगिर 22 देखि मंगिर 28 गतेसम्मको अवधिमा ती चारजनाको मृत्यु भएको प्रमुख जिल्लाधिकारी प्रदीप राज कर्णेले जानकारी दिनुभयो। सो अवधिमा चिसो छल्न बालिएको धूरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँचजना घाइते भएका छन्। यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका 8 र गोलबजार नगरपालिका 13 का 150 परिवारलाई स्वदेश लघुविद्य संस्था सुखीपुरले न्यानो कपड़ा वितरण गरेको छ। बाजुराको बाढ़ी मालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका 9 मर्तमढ़ीका 37 वर्षीय लालबहादुर विक रहेका छन्। विकलाई घरको भुइँतलामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो। मंगिर अन्तिम साताबाट शुरू भएको शीतलहरको कारण बाँकेको जनजीवन नराम्ररी प्रभावित भएको छ। बाक्लो कुहिरो र शीतलहरले अत्यधिक चिसो बढेपछि ज्येष्ठ नागरिक बालबालिका र मजदूरहरू बढ़ी प्रभावित भएका छन्। बजारमा मानिसहरूको चहल पहल पनि घटेको छ। अस्पतालमा दम निमोनिया रुगाखोकी र ज्वरोका बिरामी बढ़ेका भेरी अञ्चल अस्पतालले जनाएको छ। जाडोबाट बस्न न्यानो कपड़ा लगाउन तातो झोलिलो पदार्थ खान चिकित्सकहरूले सुझाव दिएका छन्। सप्तरीमा आगलागीमा परेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। अत्यधिक विद्युतीय प्रभाव भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका राजविराज नगरपालिका 16 बोरियाका 85 वर्षीय झलाही यादवको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ। नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा वारुण यन्त्रको सहयोगले आगो भने नियन्त्रणमा लिएको थियो। ट्राक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ। हिजो दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 3 का 6 वर्षीय आनन्द मुखियाको खोजी गर्ने क्रममा आज परालको थुप्रोमा शव फेला पारिएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर शाहले जानकारी दिनुभयो। बालकलाई सयुक्त 77-52 नम्बरको ट्राक्टरले थक्कर दिएर मारेको भन्नुहुँदै चालकले शव परालको थुप्रोमा लुकाएको प्रवक्ता शाहको भनाइ थियो। घटनाका सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पले पुर्याएको क्षति मूल्याङ्कन गर्दै क्षति पुगेका संरचनाहरूको पुननिर्माण गरिरहेको छ। पुननिर्माणका सन्दर्भमा प्राधिकरणले गरेका कतिपय आदेश तथा निर्णयहरू विरूद्ध पुनरावलोकन समितिमा मुद्दाहरू परेको र त्यसको सुनवाई पनि भइरहेको छ। हाम्रा संवाददाता अर्जुन श्रेष्ठले तयार पारेको रेडियो रिपोर्ट।
सरकारले भूकम्पबाट प्रभावित संरचनाहरूको पुननिर्माणका सन्दर्भमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरेका निर्णय तथा आदेशहरूको पुनरावेदन सुन्ने एक पुनरावेदन समितिको व्यवस्था गरेको छ। उच्च अदालतको बहालवाला न्यायाधीश अध्यक्ष रहने 3 सदस्यीय सो पुनरावेदन समितिले प्राधिकरणका निर्णय तथा आदेश उपका पुनरावेदन सुनवाई गरिरहेको छ। समितिमा हालसम्म प्राधिकरणले गरेको 3 चरणको सर्वेका आधारमा निजी आवास पुननिर्माणका लागि लाभग्राही तोक्ने तोक्ने या नतोक्ने भनी लिएका निर्णय उपर मुद्दा परेका छन्। समितिले प्राधिकरणको निर्णय उपर परेका करिब 7,000 मुद्दा मध्ये हालसम्म 3,875 वटा मुद्दाको फैसला गरिदिएको छ, जसमा समितिले 108 वटालाई प्रबलीकरणका लागि र 260 वटालाई पुननिर्माणको लाभग्राहीमा राख्न आदेश दिएको छ। समितिमा दर्ता भएका मुद्दाहरूको अवस्था बारे जानकारी दिनुहुँदै पुनरावेदन समितिका सदस्य भीष्मराज कडरिया,
हामीले अहिलेसम्म हेरेका मुद्दा भनेको पहिलो सर्वे र दोस्रो सर्वेका जुन 14 वटा बढी प्रभावित जिल्लाहरूका छन्, त्यो बढी प्रभावित जिल्लाहरूका चाहिँ मुद्दाहरू हामीले अहिले हेरिराखेका छौँ। त्यसमा करिब करिब 7,000 मुद्दाहरू दर्ता भएका थिए। 7,000 मध्ये अहिले हामीले करिब करिब 4,000 मुद्दाहरू सक्न लाग्यो। 4,045 होइन, करिब सकियो होला, अब झन्डै 20-22 सय मुद्दा बाँकी छ।
पछिल्लो समय प्राधिकरणको निर्णय उपर उजुरी गर्न समितिले दिएको समय अवधि मंगसिर मशान्तसम्म करिब 30,000 मुद्दा थपिएका छन्। थपिएका सहित करिब 35,000 मुद्दा किनारा लगाउन 2 वर्षको अवधि समितिका लागि सहज छैन। पुनः समितिका सदस्य कडरिया,
18 वटा कम प्रभावित जिल्ला र यो 14 वटा बढी प्रभावित जिल्लाको पनि केही छुटेका बाँकीहरू गरेर अहिलेसम्म हाम्रो 30,000 मुद्दा दर्ता भइसकेका छन्। केही मुद्दाहरू आउन बाँकी छन्, हामीले 35,000सम्मको अनुमान गरेका छौँ। अब यो 35,000 मुद्दाहरू कसरी सक्ने भन्ने कुरामा चाहिँ अहिले हाम्रो त्यसै बारेमा छलफलहरू भइरहेका छ।
समितिमा परेका मुद्दाको सुनवाई तोकिएको अवधिमा किनारा लगाउन नसके यसको दायित्व उच्च अदालत पाटनमा सर्ने कानूनी प्रावधान छ। तोकिएको समयमा समितिबाट मुद्दाको किनारा लाग्न नसके यसपछि मुद्दा सुनवाईमा प्राविधिक जटिलता देखिनुका साथै मुद्दाका पक्षका लागि समेत यो बाटो झन्झटिलो बन्नेछ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
यो थियो हाम्रा संवाददाता अर्जुन श्रेष्ठको रेडियो रिपोर्ट। अब बाँकी प्रसंग, नेपाली कंग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ। कंग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले संसद अधिवेशन छलेर संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ। बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको कंग्रेस सचेतक पुष्पा भूषालले जानकारी दिनुभयो। सरकारले गत मंगसिर 30 गते संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश 2077 जारी गरेको थियो। सरकारले संसद अधिवेशन छलेर सो अध्यादेश ल्याएको कांग्रेसको आरोप छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित व्यवस्थित मर्यादित तथा तुलनात्मक रूपमा बढ़ी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढ़ेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आज शुभकामना दिँदै उहाँले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापनका लागि निरन्तर अगाडि बढ़िरहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 संक्रमितको क्वारेन्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ। यसअघि संक्रमित 14 दिन अनिवार्य क्वारेन्टाइन वा आइसोलेशनमा बस्नुपर्ने भएकोमा अबदेखि 10 दिन मात्र बसे हुने जनाइएको छ। विभिन्न अध्ययनले 10 दिनपछि संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टाइन वा आइसोलेशनमा बस्नुपर्ने समयावधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभएको छ। कोरोना संक्रमण शून्य जस्तै भएको मनाङमा आज फेरि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैबीच जिल्लामा संक्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दा बाहेक मनाङ प्रवेश गर्न 72 घण्टाको नेगेटिभ पीसीआर अनिवार्य गरिएको जिल्ला स्वास्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो। सप्तरीमा 5 महिलासहित 8 जना कोरोना संक्रमित थपिएका छन्। सप्तकोशी नगरपालिकामा 2 जना, रूपनी गाउँपालिकामा 6 जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा लगाइँदै आएको जोर बिजोर प्रणाली अन्त्य भएको छ। जिल्ला सुरक्षा समिति, जिल्ला स्थित कोविड 19 संकट व्यवस्थापन समिति, यातायात व्यवसायी र सरकारवाला निकायका प्रतिनिधिबीच हिजो बसेको बैठकले आजदेखि लागू हुने गरी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली अन्त्य भएको हो। विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग, कल कारखानाबाट जोर बिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो आएको र कोरोनाको जोखिम पनि कम हुँदै गएकोले जोर बिजोर प्रणाली अन्त्य गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भू उपग्रह राख्ने प्रक्रियाका लागि आशय पत्र माग गरेको छ। गत मंगिर 22 गते पुरानो प्रस्ताव रद्द भएको प्राधिकरणले यसको नियमन तथा सुरक्षा व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो। परामर्शदाताले भू उपग्रह नियमन तथा सुरक्षा व्यापार र सञ्चालन ढाँचा भू उपग्रह स्थापनाको बोलपत्र आह्वान गर्दा स्पेसिफिकेसन तयार पार्नुपर्ने, भू उपग्रहको व्यावसायिक सम्भाव्यताको खोजी गर्नुपर्ने र स्थापना भएपछिको नियमनको परामर्श सेवा दिनुपर्ने प्राधिकरणका प्रवक्ता मीन प्रसाद आचार्यले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्नुहुन्छ। वेकेशन छोटो विश्राम।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छ त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकामा स्वास्थ्य विज्ञहरूको समूहले स्वीकृत गरेको कोरोना भाइरस विरूद्धको अर्को खोपले पनि सरकारी मान्यता पाउन निश्चित जस्तो भएको छ। अमेरिकाको फाइजर र जर्मनीको बायोएनटेक कम्पनीले तयार पारेको भ्याक्सिन अमेरिका र बेलायतमा प्रयोगमा आएको केही समयपछि नै मोडर्ना कम्पनीले तयार पारेको भ्याक्सिन प्रयोगमा आउन लागेको हो। अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले स्वीकृति प्रदान गरे लगत्तै भ्याक्सिन प्रयोगमा आउने बताएको छ। 18 वर्ष उमेर कटेका व्यक्तिमा निकै राम्रो परिणाम देखाएको मोडर्नाको भ्याक्सिन प्रयोगमा आएसँगै अमेरिकामा सर्वसाधारणलाई भ्याक्सिन लगाउने कार्यले तीव्रता पाउने विश्वास गरिएको छ। यसैबीच भारतको संघीय स्वास्थ्य मन्त्रालयले भारतमा नयाँ वर्ष शुरू भए लगत्तै कोरोना भाइरस विरूद्धको खोप लगाउन शुरू गरिने जनाएको छ। अफ्रिकी राष्ट्र बुरूण्डीका पूर्व राष्ट्रपति पियरे बुयो आको 71 वर्षको उमेरमा कोरोना संक्रमणको कारण निधन भएको त्यहाँको सरकारी स्रोतले जनाएको छ। बुरूण्डीका राष्ट्रपति एवं मालीका लागि अफ्रिकी एकता संगठनको विशेष प्रतिनिधिका रूपमा काम गर्नुभएका बुयो आलाई कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएकोमा उहाँको उपचारको क्रममा मृत्यु भएको हो। अमेरिकाको सरकारी स्रोतले अत्यन्त उत्कृष्ट तरिकाले सरकार र निजी क्षेत्रको विद्युतीय संचार सेवा प्रभावित गर्ने प्रयास भएको खुलासा गरेको छ। अमेरिकाका वित्तीय र वाणिज्य क्षेत्र प्रभावित पार्ने उद्देश्यले भएको ह्याकिङ काण्डले अमेरिकालाई गम्भीर क्षति पुग्न सक्ने बताइएको छ। रसियाको तर्फबाट भएको आशंका गरिएको पछिल्लो ह्याकिङ काण्डलाई अहिलेसम्मकै जटिल र चुनौतीपूर्ण घटनाको रूपमा लिइएको छ। अमेरिकाको सरकारी स्रोतले आफ्नो सेवा व्यवसाय प्रभावित पार्ने उद्देश्यबाट भएको ह्याकिङ काण्डमा रसियाको नाम मुचिएपछि रसियाले भने त्यसको खण्डन गरेको छ। नाइजेरियामा विद्रोही बोको हराम समूहले अपहरण गरी लगेका 344 विद्यार्थी सकुशल मुक्त भएका छन्। बोको हराम समूहले देशको कन्कारा शहरस्थित एक सरकारी स्कूलमा आक्रमण गरी कम्तीमा 900 जनाको संख्याका विद्यार्थीलाई अपहरण गर्न खोजे पनि आक्रमणको क्रममा 500 संख्याका विद्यार्थी भाग्न सफल भएका थिए भने बाँकीलाई बन्धक बनाइएको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबावका बीच नाइजेरियाको सरकारले विद्रोही समूहसँग प्रतिकार बिना विद्यार्थी छुटाउन सफल भएको बताएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। उपत्यका सहित देशभर चिसो बढ्दै सिराहा र बाजुरामा गरी चिसोका कारण 5 जनाको मृत्यु। सप्तरको तिलाठी कोइलाटीमा ट्र्याक्टरको ठक्करबाट मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा भेटियो। कोरोना संकटपछि उपत्यकामा सवारी साधनमा लागू जोर बिजोर प्रणाली आजबाट हट्यो र अमेरिकामा मोडर्ना कम्पनीले तयार पारेको कोरोना भाइरस विरूद्धको अर्को खोप प्रयोगको अन्तिम तयारीमा। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।